تفسير كتاب فاتحة. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ہم نے پچھلی آیات میں یہ دیکھا تھا کہ اللہ تعالیٰ نے اپنی نعمتوں کا ذکر فرمایا کہ اللہ تعالیٰ نے انسان کے اوپر کتنی نعمتیں کی ہیں. اسی طرح ان آیات میں اللہ تعالیٰ نے یہ بتایا کہ آدم علیہ السلام جو انسان کے جد امجد ہیں, جو پہلے انسان ہیں, ان کو اللہ تعالیٰ نے کتنی نعمتوں سے نوازا. ان کو اپنا خلیفہ بنایا, اپنا نائب بنایا, ان کو کائنات کی تمام چیزوں کے نام بتائے, علم عطا فرمایا, ان کو مسجود ملائکہ بنایا, یعنی ملائکہ نے ان کو سجدہ کیا, ان کو جنت میں رکھا گیا, ان کو خلافت جاری کرنے کے لیے زمین پہ بھیجا گیا. تو اللہ تعالیٰ نے ان کے اوپر بہت اپنی عظیم نعمتیں ان کو عطا فرمائیں. اب کیا ہونا کیا چاہیے کہ آدم علیہ السلام کی جو اولاد ہے وہ ان نعمتوں کا شکر بجا لائے. ان کے باپ آدم علیہ السلام کے اوپر جو نعمتیں کی گئیں, ظاہر ہے وہ انسان کے اوپر نا, انسان ہی کی عزت کی گئی نا, اس کو یہ تکریم دی گئی. تو انسانیت کو چاہیے کہ اب اللہ کی اطاعت کرے, کفر سے بچے. تو یہ واقعہ جو ہے انشاءاللہ تعالی آگے بھی ہم قرآن پاک میں پڑھیں گے, کیونکہ یہ واقعہ قرآن کریم میں 7 مرتبہ آیا, 7 times, یہ آدم اور ابلیس کا قصہ جو ہے. اور ہر دفعہ میں یہی نہیں ہے کہ ایک ہی بات کی ریپیٹیشن ہوئی ہے, بلکہ ہر دفعہ اس واقعے کو ایک نئے طریقے کے ساتھ پیش کیا گیا, کچھ ایڈیشنل انفارمیشن آپ کو ملتی ہے. کیا وجہ ہے کیوں اس واقعے کو بار بار دہرایا گیا, آپ کو خود انشاءاللہ تعالیٰ آپ دیکھیں گے. ابھی ہم پڑھتے ہیں انشاءاللہ تعالیٰ کہ اللہ تعالیٰ کیا اس سے آپ کو ریمائنڈرز دینا چاہتے ہیں, کیا یاد دہانی کرانا چاہتے ہیں. 6 دفعہ یہ واقعہ مکی صورتوں میں آیا ہے, یہاں پہ ایک مدنی صورت میں آیا ہے. ہر جگہ پہ کیا چیز ری انفورس کرائی جا رہی ہے, کیا چیز بتانی مقصود ہے, کیونکہ ایک ہی چیز کو اگر 7 دفعہ بتایا جائے تو کوئی تو وجہ ہوگی نا. یہ ہر کچھ پاروں کے بعد آپ دیکھیں گے یہ واقعہ آ جاتا ہے, کیوں یہ آپ کو سوچنا ہے. وہ دیکھتے ہیں واقعے کی طرف. وَإِذْ قَالَ رَبُّكَ, اور جب کہا تیرے رب نے. تیرے سے کیا مراد ہے, کس کو کہا جا رہا ہے؟ یہ وہی سب سے پہلے کس پہ نازل ہوئی تھی, جن کو مخاطب کیا جا رہا ہے, یعنی آپ صلی اللہ علیہ وسلم کو کہا جا رہا ہے کہ جب آپ کے رب نے کہا. بہت پہلے کی بات ہے, وہ وقت یاد کریں, ایک وقت تھا جس وقت اللہ تعالیٰ نے فرمایا تھا, کس کو؟ للملائکتی, فرشتوں سے کہا تھا. کیا کہا تھا؟ آگے یہ بات اللہ تعالیٰ کی ہے, ٹھیک ہے. آپ انورٹڈ کامز لگا سکتے ہیں, انی جاعل فی الارض خلیفہ, یہ انورٹڈ کامز میں کر لیں بات. یہ ہے اللہ تعالیٰ کی بات. اللہ تعالیٰ نے کیا فرمایا, انی, بے شک میں, جاعل, میں بنانے والا ہوں, فی الارض, زمین میں, خلیفہ, ایک جانشین. اب آپ دیکھیں اس وقت کون ہے, فرشتے ہیں. اس کا مطلب فرشتے انسانوں سے پہلے, بہت پہلے سے موجود ہیں. ابھی انسانیت کا کوئی نام و نشان بھی نہیں ہے. تو اللہ تعالیٰ اپنا یہ پلان فرشتوں کے سامنے رکھ رہے ہیں کہ میں زمین میں, اس کا مطلب ارتھ تو موجود تھی, یہ زمین موجود تھی, میں زمین میں ایک خلیفہ بنانے والا ہوں. اچھا, فرشتوں کو بتانے کی کیا ضرورت تھی یہ بات, کیونکہ فرشتوں کو یہ بات اس لیے بتانی مقصود تھی, فرشتوں نے آگے جو بھی کام کرنے تھے اس سلسلے میں تو ان کو انفارم کرایا جا رہا ہے, ان کو بتایا جا رہا ہے, کیونکہ فرشتوں نے آگے بہت سارے اس کائنات کے نظام اور زمین کے نظام میں فرشتوں کے بہت سارے کام ہیں, تو ان کو اس چیز کی انفارمیشن دی جا رہی ہے, ٹھیک ہے. تو ان کو بتایا گیا کہ میں ایک اس زمین میں بنانے والا ہوں ایک جانشین. جانشین میں نے بتایا آپ کو, خلیفہ کا مطلب کیا ہوتا ہے, قائم مقام, جو خلافت کا حق ادا کرے گا. اور ظاہر ہے جس کو خلافت دی جائے گی اس کو کوئی اختیار دیا جائے گا, اختیار ہوگا تو وہ خلافت کا حق ادا کرے گا نا. उनको यानी ये भी इंफॉर्मेशन मिल गई कि उसके पास ये एक बाइख्तियार मखलूक होगी। अच्छा, अब खलीफा किसको कहते हैं? जानशीन तो है, मगर खलीफा वो होता है कि अगर एक नहीं है मौजूद, मिसाल के तौर पे एक मुल्क का प्रेसिडेंट है, जब वो नहीं होता तो उसकी जगह कौन आ जाता है? वाइस प्रेसिडेंट। एक स्कूल का प्रिंसिपल है, वो नहीं होगा तो उसकी जगह वाइस प्रिंसिपल, है ना। तो जमीन के ऊपर खलीफा की जरूरत इसलिए है कि अल्लाह ताला के अहकामात को, यानी अल्लाह का ही नायब बन के वो यहाँ पे हुकूमत करेगा, अल्लाह ताला के अहकामात को यहाँ पे नाफिज करेगा, यहाँ पे लागू करेगा, इम्प्लीमेंट करेगा, आगे इंसानों तक पहुंचाएगा और अल्लाह की इबादत यहां पर की जाएगी। ठीक है, अल्लाह के बंदों को अल्लाह से जोड़ा जाएगा, उसको अल्लाह ताला इख्तियार देंगे, वो इस अथॉरिटी को यूज करते हुए अल्लाह ताला के अहकामात को यहां पे नाफिज करेगा। ठीक है, अच्छा, यानी अल्लाह की इबादत करेगा, और इबादत में सिर्फ तस्बीह करना नहीं होता, यानी अल्लाह ताला की बंदगी, उसकी गुलामी हर हर फील्ड ऑफ लाइफ में अल्लाह ताला के कहे के मुताबिक चलेगा। और आप सल्लल्लाहु अलैहि वसल्लम ने हमें सिखाया कि कैसे जमीन के ऊपर इंसान अल्लाह का खलीफा बन के रहे। ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम की जो जिंदगी है ना, वो हमें ये सिखाती है कि कैसे झुकना है, अपनी सोच को कैसे झुकाना है, अपनी जुबान को, अपनी ख्वाहिशात को, अपनी मर्जी, सब कैसे झुक जाए अल्लाह के आगे। तो अल्लाह ताला ने इंसान को इस काम के लिए जमीन में पैदा किया, यानी भेजा, जमीन के लिए ही पैदा किया। एक तो ये बात यहां पे अच्छी तरह से समझ लें, जन्नत में रखने के लिए नहीं पैदा किया था, जमीन के लिए इंसान को पैदा किया था, और दूसरा किसी काम के लिए पैदा किया। शायद आज इंसान अपना ये मकसद भूल गए, उनको ये पता ही नहीं है कि हम किसी काम के लिए पैदा किए गए हैं, और वो काम था खिलाफत का। क्या? हम अल्लाह ताला के ट्रस्टी बन के दुनिया में आए, और खिलाफत में मैंने आपको बताया एक के बाद एक आने का मतलब भी है, यानी एक के बाद एक नस्ल आएगी, एक के बाद एक लोग आएंगे, कौम आएगी। और ये भी इसका मतलब हो सकता है कि जमीन पे पहले जिन्नात रहते थे, और जिन्नात ने जमीन में बहुत फसाद मचाया हुआ था। इस जमीन पे इंसान तो होते नहीं थे, आदम अलैहिस्सलाम तो भी पैदा नहीं हुए थे, तो यहाँ पे जिन्नात का ही राज था। तो अल्लाह ताला ने अब जिन्नात की बाद अब इंसान को अल्लाह ताला ने जमीन में पैदा किया, यानी अब जिन्नात की बजाय अब इंसान आ गए, यानी एक के बाद एक आने वाले को खलीफा कहते हैं ना। तो पहले कौन थे? जिन, उसके बाद कौन आए? इंसान। ठीक है, कि अब मैं जिन्नों की बजाय इंसानों को जमीन में बसाने वाला हूं। और ये भी कहा जाता है कि यहां पे खलीफा का मतलब ये भी है कि बसाना, जमीन को बसाना, यानी अल्लाह ताला ने इस जमीन की आबादी के लिए, इसको आबाद करने के लिए इंसान को पैदा किया। ठीक है, और जिन्नात का फिर क्या हुआ? क्योंकि उन वो अब वो जमीन के खलीफा नहीं है, तो इसलिए आप देखें कि उनको फिर मार मार के भगा दिया गया, वो पहाड़ों में और वीरानों में और यहां पे भाग गए। ठीक है, एक रिवायत में आता है, हजरत अब्दुल्ला बिन अमर रजी अल्लाह तआला अन्हु से रिवायत है कि आदम अलैहिस्सलाम से 2000 साल पहले से जिन्नात जमीन में आबाद थे। तो फरिश्तों ने अब आगे कुछ वो हैरान भी हुए, कुछ उन्होंने यानी एक बात पूछने के लिए, कि ये नहीं कि कोई एतराज कर रहे हैं, ये नहीं है कि कोई शिकायत कर रहे हैं, मगर एक हिकमत मालूम करने के लिए कोई सवाल करता है ना, कि उनकी समझ में नहीं आई बात। उन्होंने आगे से कहा, कालू, उन्होंने कहा, अब ये आगे कालू के बाद जो बात है ना, नुकद्दिसु लक, اتجعلوا سے نقدس لک تک کا آپ انورٹڈ کامرس میں کر لیں. اب یہ انہوں نے کہا, کنہوں نے کہا؟ فرشتوں نے, ملائکہ نے, جن کو یہ بات کہی جا رہی تھی. اب یہ ساری سٹیٹمنٹ اگلی ان کی ہے. کیا کہہ رہے ہیں؟ اتجعلوا فیہا من یفسد فیہا ویسفک الدماء. یا اللہ, کیا آپ اس میں, یعنی زمین میں اس کو پیدا کرنے والے ہیں, اس کو بنانے والے ہیں جو یہاں پہ فساد کرے گا اور خون بہائے گا, قتل و غارت گری کرے گا؟ اس کی کیا ضرورت ہے؟ کیوں انہوں نے یہ کہا؟ ان کو کیسے پتا چل گیا کہ یہاں پہ اس نے, انسان نے آ کے فساد کرنا ہے, قتل کرنا ہے؟ اس لیے کہ جب ایک مخلوق کو بہت اتھارٹی دے دی جائے, پاور دے دی جائے, اور اس کے پاس عقل بھی موجود ہو, اتنی سمجھ بھی موجود ہے, اور اس وہ ایک اختیار رکھتی ہے, با اختیار مخلوق ہے, یعنی اس کے پاس چوائس ہے, چاہے تو اچھا کرے چاہے تو برا کرے, تو بہت پاسیبل ہے کہ وہ برائی کرے. نمبر ٹو ریزن کیا ہے؟ انہوں نے یہ کیوں کہا کہ وہ, ابھی تو انسان کو پیدا بھی نہیں کیا تو وہ پہلے ہی کہہ رہے ہیں کہ اس نے فساد کرنا. اس لیے کہ پہلے جنات نے بھی یہی کیا تھا, اور وہ بھی با اختیار مخلوق تھی نا, ان کے پاس بھی چوائس ہے کہ وہ اچھا کریں یا برا کریں. تو اب وہ کہہ رہے ہیں کہ اب انسان کو بھی پیدا کر دیا, وہ بھی یہی کام کرے گا. حالانکہ ہم تسبیح تو کرتے ہیں آپ کی تعریف کے ساتھ, اور ہم آپ کی پاکی تو بیان کر رہے ہیں. یعنی اگر عبادت ہی کرنی ہے تو یا اللہ, ہم ہیں نا, ہم آپ کی عبادت کر رہے ہیں, اور ہم کوئی ایسا شر بھی نہیں کرتے, یعنی ہم تو اس طرح کے کوئی کام نہیں کرتے. اگر عبادت ہی کرانی ہے تو ہم آپ کی ہر دم تسبیح کرتے ہیں, ہر وقت ہماری زبانوں پہ تسبیح جاری ہے, سمجھ آئی؟ اور تسبیح اور تقدیس میں تھوڑا سا ہی فرق ہے. تسبیح جو ہے وہ, میں نے جیسے آپ کو ابھی بتایا کہ اس کے اندر بہت تیزی سے کوئی کام کرنے کا معنی پایا جاتا ہے, تیزی سے حرکت کرنے کا معنی پایا جاتا ہے. تو یہ کیا کرتے ہیں فرشتے جو ہوتے ہیں, یہ بہت تیزی سے اللہ تعالیٰ کے تمام احکامات کو امپلیمنٹ کرتے ہیں, تیزی سے بھاگتے ہیں اس کے لیے. تو اس میں زیادہ ان کا فرما برداری آ گئی, پریکٹیکلی آ گیا کہ بھائی ان کا تیزی سے دوڑنا اللہ تعالیٰ کے ہر حکم کو بجا لانے کے لیے, اپنے یعنی عمل سے, اپنے رویے سے ظاہر کرتے ہیں کہ اللہ کے فرما بردار ہیں, ہم اللہ آپ کی بڑائی کو ایکسیپٹ کرتے ہیں, ہم نے اللہ تعالیٰ آپ کے آگے خود کو جھکا دیا ہے. اور تقدیس میں کیا ہے؟ اس میں اقرار ہے, کسی کی بڑائی کا اقرار کرنا اور اس کو ہر عیب سے پاک قرار دینا. تو تقدیس بلیف میں ہے, یا زبانی اقرار زیادہ اس میں, ٹھیک ہے؟ تو کہہ رہے ہیں یا اللہ, ہم آپ کا ہر حکم مانتے تو ہیں, اور ہم تقدیس کیسے, تسبیح کیسے کر رہے ہیں؟ بھی حمد کا, آپ کی تعریف کے ساتھ. اور حمد میں میں نے آپ کو دوسرا معنی کیا بتایا تھا؟ شکر, الحمدللہ میں بتایا تھا نا, تعریف بھی اور شکر بھی. اے اللہ, ہم آپ کا شکر بھی ادا کر رہے ہیں ساتھ اس میں کہ ہم آپ کی تسبیح کرتے ہیں. یعنی فرشتے اس بات پہ بھی شکر ادا کرتے ہیں کہ اللہ, ہم تیرے حکم بجا لا رہے ہیں, اس کو بھی اپنے لیے آنر سمجھتے ہیں. اے اللہ تعالیٰ, ہمیں یہ موقع ملا کہ ہم آپ کے حکم کی بجاوری کر رہے ہیں, ٹھیک ہے؟ تو یعنی وہ کہہ رہے ہیں اللہ, ہم تو شکر کے ساتھ کر رہے ہیں یہ. اور ان کی تسبیح کیسی ہوتی ہے؟ یسبحون اللیل والنہار لا یفترون. سورہ انبیاء میں آیت 20 میں ہے کہ وہ رات دن اللہ کی تسبیح کرتے ہیں, اور وہ تھکتے نہیں ہیں کبھی, کبھی نہیں تھکتے. اور سورہ تحریم آیت نمبر 6 میں لا یعصون اللہ, اور وہ لا یعصون اللہ, وہ اللہ تعالیٰ کے کبھی نافرمانی نہیں کرتے. ما امرہم, جو بھی ان کو حکم ملے, ویفعلون ما یؤمرون, اور وہ وہی کرتے ہیں جو ان کو حکم دیا جاتا ہے, اس سے ذرا سا بھی ادھر سے ادھر نہیں ہوتے. تو اتنی فرما بردار مخلوق, وہ کہہ رہے ہیں ہم, یا اللہ آپ کی اتنی اچھی, ہم تو عبادت کر رہے ہیں, تو اس کو کیا پیدا کرنے کی ضرورت ہے؟ اب یہ یاد رکھیے گا کہ انہوں نے یہ کوئی, نعوذ باللہ, کوئی ایسے نہیں کہ اللہ تعالیٰ کے اوپر کوئی بات کرنے کے لیے, نہیں, فرشتے اس چیز سے پاک ہیں. وہ انہوں نے صرف ایک حکمت جانی چاہیے کہ جیسے ایک انسان ہوتا ہے نا, کہ اس کو ایک چیز کا سمجھ نہیں آ رہی اور وہ سمجھنے کی کوشش کر رہا ہے کہ یا اللہ اس میں کیا حکمت ہے, اس طرح سے وہ پوچھ رہے ہیں. اور یہ اس سے ہمیں پتہ چلتا ہے, نحن نسبح بحمدک ونقدس لک, کہ فرشتے جو نا ہر وقت یہ کام کرتے ہیں, ٹھیک ہے, ہر وقت کرتے ہیں. تو اللہ تعالیٰ نے کیا اس کا جواب دیا؟ قالا. اب یہ قالا کس کی طرف کس کی بات ہو رہی ہے؟ اللہ تعالیٰ. اب آپ بریکٹ میں بے شک لکھتے رہیں تاکہ یہ نہ ہو, آپ کو پتہ ہی نہ چلے, کیونکہ یہاں پہ بہت سارے قالا قالو قالا قالو بار بار آئے گا, کل نہ یہ بار بار آئے گا, اب آپ کو کیا پتہ چلے گا کون اب یہ بات کہہ رہا ہے. تو اب بریکٹ میں لکھ لیں, اللہ تعالیٰ نے فرمایا انی اعلم ما لا تعلمون. اس کو اب آپ انورٹڈ کامرس میں کر لیں, کیا اللہ تعالیٰ نے فرمایا؟ میں زیادہ جانتا ہوں جو تم نہیں جانتے, تمہیں نہیں پتا کہ اس انسان کو میں کیوں پیدا کر رہا ہوں, اس کی حکمت تم نہیں جانتے. اچھا کچھ تو حکمت آگے انشاءاللہ تعالیٰ آپ کو پتہ چلی جائے گی اگلی آیات میں. اور آپ کیا سوچتے ہیں, فرشتے تو تھے ہی تسبیح کرنے کے لیے, تقدیس کرنے کے لیے, پھر انسان کی کیا ضرورت تھی؟ کیا ضرورت تھی ایسے ہی وہ فساد کرے گا یہاں پہ, یہ کرے گا, خون بہائے گا. آپ کا کیا خیال ہے؟ اچھا اس میں کچھ پوائنٹس ہیں, میں آپ کو بتاتی ہوں. سب سے پہلی تو بات یہ کہ فرشتے جو ہیں کیا ان کے اندر کیپیبلٹی ہے کہ وہ کوئی برائی کریں؟ یہ تھوڑی سی آپ کو سوچنے کی بات ہے, جیسے اپنے دماغ کو استعمال کریں, ٹھیک ہے, ہر چیز کے پیچھے ایک لاجک ہے, کوئی بات ہے, سوچیں کیا ان کے پاس یہ کیپیسٹی ہے, ایبلٹی ہے برائی کرنے کی؟ نہیں ہے نا, وہ تو معصوم انل خطا ہیں, وہ تو کوئی گناہ کر ہی نہیں سکتے. دے آر پروگرامڈ لائک دیٹ کہ وہ بس صرف 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 نیکی کریں گے, اللہ تعالیٰ کے حکم کی بجاوری کر رہے ہیں, بھاگے پھر رہے ہیں, تسبیحیں کر رہے ہیں, ہر وقت ان کی تسبیح جاری ہے, ہر وقت چاہے وہ کوئی کام بھی کر رہے ہیں نا تب بھی تسبیح ساتھ ساتھ جاری ہے. اب کوئی موت کا فرشتہ ہے, کوئی بادلوں کا ہے, کوئی آندھیوں کا ہے, کوئی کچھ, وہ سارے کے سارے ساتھ تسبیح بھی کر رہے ہیں, ساتھ یہ کام بھی کر رہے ہیں, سبحان اللہ. اچھا اب ایک ہے وہ جو ایک مطلب اپروپریٹ ورڈ تو نہیں مگر جسٹ آپ کو سمجھانے کے لیے بتا رہے ہیں کہ ایک میکینیکل کام ہو رہا ہے, ایک مشین کی طرح بس ایک کام ہو رہا ہے, ٹھیک ہے. لیکن ایک وہ مخلوق ہے سبحان اللہ جس کے پاس اختیار ہے, اللہ تعالیٰ نے چوائس دی ہے کہ چاہے کر تسبیح چاہے نہ کر, چاہے اللہ کی مان چاہے نہ مان, چاہے سیدھا چل چاہے نہ چل, تجھے چوائس دے دی, تجھے چھوڑ دی آزاد. جب وہ ود ہز اون چوائس جب اللہ کی طرف آتا ہے کہ میرے پاس چوائس ہے کہ میں برائی کے راستے پر جاؤں لیکن اللہ میں تیرا حکم ماننا چاہتی ہوں, میرے پاس چوائس ہے کہ میں اس وقت اپنی زبان سے کچھ بھی بولوں کچھ اور بولوں لیکن اللہ میں اس وقت اپنی زبان سے تیرا ذکر کرنا چاہتی ہوں, میرے پاس چوائس ہے کہ میں اللہ کے حکموں کو توڑوں یا ان کے اوپر چلوں لیکن اللہ میں تیرے حکموں پہ چلنا چاہتی ہوں. اللہ تعالیٰ کو یہ پسند ہے سبحان اللہ کہ اس کے پاس چوائس ہے, اس کے پاس طاقت ہے, اس کے پاس قوت ہے, میں نے سب کچھ اس کو دے دیا لیکن یہ اپنی مرضی سے اپنی فری ویل سے وہ ساری اپنی آزادی چھوڑ کے میری غلامی میں آ گیا, سبحان اللہ. تو ایسے انسان کی پر اللہ قدردانی کرتا ہے کہ دیکھو اس کے پاس تھا یہ اختیار تھا پھر اس نے اپنا اختیار چھوڑ کے کہا اللہ میں سارا اختیار تجھے ہی دیتا ہوں, تو جیسے چاہے گا میں ویسے چلوں گا. کس پہ زیادہ پیار آئے گا, کس کے لیے زیادہ محبت اٹھے گی, کس کی زیادہ قدردانی ہوگی؟ اسی کے بدلے تو پھر جنت ہے نا, کہ اس کے پاس تھا پوری زندگی, اس کو اللہ نے دی تھی قوتیں دی تھی صلاحیتیں دی تھیں, اس کو اتنے چانسز ملے تھے کہ یہ برائی کرے یا بھلائی کرے لیکن اس نے وِد ہز اون چوائس برائی کو چھوڑ کے بھلائی کا راستہ اختیار کیا. اس کے پاس چانس تھا یہ اللہ کو ناراض کرے یا اس کو راضی کر لے, اس کے پاس چانس تھا یہ شیطان کے راستے پر چلے یا اللہ کے راستے پر چلے, اس نے اللہ کے راستے کو اختیار کیا, ٹھیک ہے. تو اس لیے اللہ تعالیٰ نے ہاں تسبیح تو وہ بھی کر رہے ہیں, تسبیح نہیں صرف اللہ کو چاہیے, تسبیح تم سے نہیں چاہیے کہ تم بھی بس جنگلوں میں نکل جاؤ اور بیٹھے تسبیح کرتے جا رہے ہو, وہ تو فرشتے کر ہی رہے ہیں. تم اس دنیا میں رہ کے دکھاؤ کہ میں اس دنیا میں رہتے ہوئے ہے اللہ جہاں پہ اتنی ٹیمپٹیشن ہے, جہاں پہ اتنی چیزیں مجھے کھینچ رہی ہیں اپنی طرف, جہاں پہ کہیں ماحول ہے کہیں کچھ ہے, تو میں اس میں بھی ہے اللہ تیری طرف رجوع کرتی ہوں, تیری طرف جھکی رہتی ہوں, تیری مان کے چلتی ہوں, وہ اللہ کو چاہیے. سمجھے آپ بات کو؟ اسی لیے انسان کی قدردانی ہے. ہم کہتے ہیں وہ ہم بھی یہاں پہ نکل جائیں جنگل میں جا کے بیٹھ جائیں تو ہم بھی تسبیح کر لیں گے, تسبیح تو فرشتے کر ہی رہے ہیں, تم یہاں پہ رہ کے دکھاؤ پھر بتاؤ کہ تم اللہ کے بنتے ہو کہ نہیں, تب پتا چلے نا کون اللہ کا وفادار ہے. तुमने भी वफादारी दिखानी है ना। हेलो, अल्लाह ने तुम्हारे सामने मैदान खुला छोड़ा है, तुम्हें अकल समझ सब चीज़ दे दी है, इख्तियार भी दे दिया, तुम्हारे पास सारी चॉइसेस मौजूद हैं, अब तुम किसको चूज़ करते हो? ये बात है असल। ठीक है, नंबर टू, अल्लाह ताला को मालूम है कि ये जो मैंने इंसान पैदा किया है ना, इसमें ठीक है ऐसे होंगे फसादी, ऐसे होंगे जो खून बहाएंगे, वो सही है, मगर ऐसे भी होंगे जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, ऐसे भी होंगे जो सुलेमान है, ऐसे भी होंगे जो दाऊद हैं, ऐसे भी होंगे जो नूह हैं, ऐसे भी होंगे जो अबू बकर हैं, ऐसे भी होंगे जो उमर हैं, ऐसे भी होंगे जो सलमान फारसी हैं, ऐसे भी होंगे जो अबू हुरैरा हैं, ठीक है अबू जहल भी होंगे, अबू लहब भी होंगे, फिरौन भी होंगे, नमरूद भी होंगे, लेकिन ऐसे भी होंगे जो मूसा हैं, ऐसे भी होंगे जो इब्राहिम हैं, ऐसे भी होंगे जो इस्माइल हैं। सुभान अल्लाह, के गर्दनें कटा देने वाले उस रब के लिए अपनी चॉइस से, दे हैव अ चॉइस टू से नो, नहीं हमने करना, लेकिन वो अपनी चॉइस से छुरी चलवाने को तैयार है। सुभान अल्लाह। तो देखिए, कोयले की कान होती है ना, उसमें कोयले बहुत ज्यादा होते हैं, मगर उसमें हीरे भी होते हैं, समझे? तो उसमें जो हीरे हैं ना, उनकी वजह से कोयलों को बर्दाश्त किया जा सकता है। गो के कोयले बहुत ज्यादा हैं, बहुत सारे होंगे बुरे लोग होंगे, बहुत सारे होंगे, लेकिन जो जेम्स हैं ना, जो हीरे हैं, वो भी तो इसी में हैं, इन्हीं इंसानों में। अल्लाह ताला को मालूम है ये कि मेरे फरमा बरदार होंगे कई औलिया होंगे, कई उलामा होंगे, कई मुत्तकीन होंगे, कई शोहदा होंगे, कई सलाहा होंगे, कई अब्रार होंगे, कई आबिद होंगे, जाहिद होंगे, मेरा खौफ रखने रख के और आंसू बहाने वाले होंगे, ऐसे भी होंगे, मेरे नबियों की बात पर लब्बैक पुकारने वाले होंगे, मेरे अहकामात के ऊपर अमल करने वाले होंगे। अब देखें, फरिश्तों के पास तो ऐसा नहीं है कि कोई लोग हों जो उनको अपनी तरफ खींच रहे हों, इधर की टेम्पटेशन है, उधर की है, मुश्किल हालात हैं, कहीं ताने हैं, कहीं तशने हैं, कहीं और मसाइब हैं, कहीं परेशानियां हैं, और फिर वो अल्लाह ताला के हुक्मों को मान रहे हैं, ऐसा तो उनके पास कुछ भी नहीं है। कहीं मौत है, कहीं जिंदगी है, कहीं खुशी है, कहीं गम है, कहीं अप्स हैं, कहीं डाउन्स हैं, ऐसे तो कुछ भी नहीं है। कहीं रोजगार के मसले हैं, कहीं बीमारियां हैं, कहीं सेहत है, कहीं औलाद की प्रॉब्लम्स हैं, कहीं कुछ है, ऐसा कुछ भी फरिश्तों के साथ नहीं है, इंसान के साथ है। तो अब इंसान तू करके दिखा, ये बात है, ये अल्लाह ने देखना है। तो अब पता चलेगा इनमें जो करेंगे तो जाहिर है वो ये काम फरिश्ते थोड़े ही कर सकते हैं, उनके साथ ऐसी चीजें लगी ही नहीं हुई, इंसान के साथ होंगी, और उनमें जो चलेंगे तो वो अल्लाह के कितने प्यारे होंगे। एक हदीस में आता है बुखारी और मुस्लिम की है कि दिन के फरिश्ते सुबह सादिक के वक्त आते हैं और असर को चले जाते हैं, तब रात के फरिश्ते आते हैं और वो सुबह को जाते हैं, आने वाले जब आते हैं तब भी और जब जाते हैं तब भी, सुबह की और असर की नमाज में लोगों को पाते हैं, और अल्लाह के दरबार में परवरदिगार के सवाल के जवाब में ये दोनों जमातें, ये दोनों शिफ्ट्स हैं ना, एक सुबह की शिफ्ट है फजर के वक्त आती है, और पिछली जो पिछली असर के बाद आई थी पिछले दिन की वो शिफ्ट वापस चली जाती है, और ये जो सुबह को आई थी ये भी असर के वक्त ये चेंज होती है। तो ये अब ये जो शिफ्ट चेंज होती हैं फरिश्तों की, वो उनसे अल्लाह ताला जब सवाल करते हैं ना, तो ये दोनों शिफ्ट अल्लाह ताला के पास पहुंचती हैं और कहती हैं कि हम गए थे तो नमाज में पाया और आए तो नमाज में छोड़ के आए। तो इस हदीस में आता है कि यही वो मसलहत है जिसको अल्लाह ताला ने फरमाया था ना कि मैं जानता हूं और तुम नहीं जानते, मुझे ज्यादा पता है। तो इन फरिश्तों को इसी चीज को देखने के लिए भेजा जाता है, और दिन के आमाल रात से पहले और रात के दिन से पहले अल्लाह ताला की खिदमत में पेश किए जाते हैं। अरे देखो, इस बंदे के पास चॉइस थी, लेकिन ये मेरे आगे खड़ा हुआ, तुम आए तो खड़ा हुआ, तुम गए तब भी खड़ा हुआ। सुभान अल्लाह। आपने देखा अल्लाह ताला के नज़दीक कितनी वैल्यू है आपके लिए, आपकी इबादत की, आपकी सही चलने की कितनी वैल्यू है, कितनी कदरदानी करता है वो। तो अच्छा, इसी तरह एक तीसरी बात है, इन्नी आलमु मा ला तालमून, कि जिस तरह अल्लाह ताला की सिफात को इंसान पहचान सकता है ना, फरिश्ते नहीं पहचान सकते। देखें वो कैसा हय और कैसा कयूम है और कैसा ये, और कैसे वो ज़िंदगी देता है और कैसे वो मौत देता है, और कैसे वो बीमार करता है और कैसे वो सेहत देता है, और कैसे वो रिस्क में तंगी देता है और कैसे वो रिस्क में फरावानी देता है। ये सारी सिफात जैसे इंसान पहचान सकता है ना, कैसे वो सुलाता है और कैसे वो जगाता है, कैसे गम आते हैं और कैसे वो गमों को दूर करता है, तो ये सारी सिफात जैसे इंसान जान सकता है ना, फरिश्ते कहाँ जान सकते हैं इन सारी बातों को, नहीं जान सकते ना। तो इसलिए अल्लाह ताला ने फरमाया मैं ज़्यादा जानता हूँ, और बाकी जो अल्लाह जानता है हमें तो वहाँ तक इल्म है ही नहीं कि अल्लाह ताला ने क्यों इस इंसान को पैदा फरमाया, उसकी हिकमतें वही जानता है, वल्लाहु आलम। अच्छा फिर आगे देखें, वह अल्लाह कितना बड़ा स्टेटस अल्लाह ताला ने इंसान को दिया ना, खलीफा बना के भेजा, मेरा नायब है ये, जैसे एक नहीं है वहां पे तो उसकी जगह पे दूसरा आता है ना, तो अल्लाह ताला जमीन के ऊपर लोगों को नहीं पहुंचाएंगे, अल्लाह के बंदे पहुंचाएंगे जमीन पे लोगों को बातें, अल्लाह के अहकामात अल्लाह ताला वही करेंगे। तो खलीफा का स्टेटस इसको दिया, और उसके बाद अल्लाह ताला ने इंसान को क्या दिया, बहुत बड़ा अल्लाह ताला का एहसान है जो आगे बताया जा रहा है। वा अल्लमा आदम अल अस्मा कुल्लहा, और सिखा दिए आदम को उसने, उसने किसने, अल्लाह ताला ने, किसको, आदम को, अल अस्मा नाम सारे के सारे। वो कौन से नाम है जो आदम को सिखाए गए, यानी जितनी चीजें कायनात की हैं उन सब की पहचान कराई गई, उनके नाम बताए गए, उनकी सिफात, उनकी प्रॉपर्टीज बताई गई, वो सारी चीजें लिविंग है या नॉन लिविंग है, सब चीजों की तमाम कैटेगरीज के एक एक नाम, एक एक इंट्रोडक्शन, एक एक प्रॉपर्टी, सब चीजें आदम अलैहिस्सलाम को सिखा दी गई। ठीक है, अभी आदम पैदा हो गए, ये बीच में अब बातें यहां पे नहीं आई, वो आगे जब हम पढ़ेंगे ना आदम अलैहिस्सलाम की स्टोरी, तो फिर इंशाल्लाह ताला ये बातें आएंगी कि आदम अलैहिस्सलाम को अल्लाह ताला ने इस तरह पैदा फरमाया। अब देखें, ये फरिश्तों से बात हुई थी, उसके बाद डायरेक्ट ये बात हो गई कि अब आदम पैदा हो गए, और ये इल्म जो है एक पावर है, अल्लाह ताला ने ये आदम अलैहिस्सलाम को अता की, और इसी इल्म की वजह से इंसान के अंदर बयान करने की जो कुव्वत है ना, वो इल्म की वजह से आई, ये चीजों के इल्म की वजह से। अब ये मसलन है कि ये नाम होते ही नहीं, मसलन अब मैं जितनी बातें आपको कर रही हूं, अगर अस्मा ही ना होते, इसम ही ना होते, इसम फेल हर्फ तो जानते हैं ना ग्रामर के, चीज का नाम, चीज की जो पहचान होती है। अब मैंने मसलन आपको कहना है कि पहाड़ और समंदर और दरख्त और ये सब चीजें आपको बतानी है, तो कैसे बताती, बताएं कैसे बताती। अब पहाड़ आपको बताना है तो मैं तो बता ही नहीं सकती, जब चीज का नाम ही नहीं मालूम है, जब चीज को कोई कुछ कुछ की शनाख्त ही नहीं है, कोई आइडेंटिटी नहीं दी गई, तो अब यहां तो मैं आपको ले जाके दिखाऊंगी ये चीज और ये चीज और ये चीज, समंदर पहाड़ और दरख्त ले जाके दिखाऊं आपको, या उनको लेकर आऊं आपके पास, कैसे करते बात, बात तो हो ही नहीं सकती, तो बयान की कुव्वत ही खत्म हो जाती ना। तो अल्लाह ताला ने आदम अलैहिस्सलाम को ये सारी टर्म सिखाई, तमाम उलूम दिए, उनकी बेसिक, देखिए हर नॉलेज की बेस एक क्या होती है, कुछ टर्म्स होती हैं, मेडिकल वाले जो हैं वो जानते हैं कि उनकी कुछ टर्मिनोलॉजीज होती है ना, जिनकी हम डेफिनेशंस लिखा करते थे, एलजेब्रा की कुछ टर्म्स हैं, कैलकुलस की कुछ हैं, और बॉटनी जोलॉजी की कुछ टर्म्स होती हैं, जिन पे सारा वो नॉलेज बेस करता है, जिसको आप कह सकते हैं वोकैबुलरी, उनके जो नाउन्स हैं वो उस वोकैबुलरी पे बेस करती है ना। अब वो आप एक डॉक्टर के पास बैठ जाएं, वो आपको, दो डॉक्टर्स आपस में बात कर रहे हैं और वो अपनी वो टर्म्स यूज कर रहे हैं या वो अपनी डिजीजेस के नाम ले रहे हैं कुछ बीमारियों के, अब आपको समझ ही नहीं आएगी, आपके सर के ऊपर से गुजर जाएगा, आपको कोई हड्डियों के नाम ले रहे हैं या कोई दवाइयों के नाम ले रहे हैं, आप क्या जाने ना? तो इसलिए कि ये चीजें हैं ना, इनके ऊपर ये उलूम सारे बेस करते हैं। तो अल्लाह ताला ने सारे उलूम आदम अलैहिस्सलाम को दे दिए। अब ये जो उलूम हैं, इन्हीं की बेस के ऊपर आज जितनी भी इन्वेंशंस हो रही हैं वो इस बेस के ऊपर हो रही हैं। पता है ये आपको, ये ऐसा ही है जैसे एक बीज के अंदर सारे दरख्त की हिस्ट्री होती है। अब वो बीज के अंदर तो आम नहीं नजर आ रहा, पत्ते नहीं नजर आ रहे, कुछ नहीं नजर आ रहा, लेकिन आप बीज को बोते हैं तो उससे दरख्त निकलता है ना, उस पर आम लगते हैं। तो इसी तरह आदम अलैहिस्सलाम को अल्लाह ताला ने तमाम उलूम उनके अंदर उनको दे दिए थे, सिखा दिए थे। आज इंसान सिर्फ उन्हीं को उसके अंदर से वो जाहिर हो रहे हैं, बस ये वो डिस्कवर कर रहा है, अदरवाइज वो उलूम इंसान के अंदर हैं, शुरू दिन से डाल दिए गए थे। हत्ता के फरिश्तों को भी नहीं पता था ये इल्म क्या है। अब इंसान को जमीन में भेजना था ना, तो जमीन के सारे उलूम जितने भी आज तक इल्म आए हैं, साइंटिफिक हैं या एस्ट्रोनॉमी है या और हिसाब, ये सब चीजों के उलूम जो हैं वो उस दिन अल्लाह ताला ने आदम अलैहिस्सलाम को सिखा दिए थे। और ये उलूम कौन से थे? ये सारे जमीन के थे, जिनको आज हम कहते हैं ना दुनिया के इल्म, दुनियावी उलूम, ये थे, समझे? अशिया के नाम, उनकी प्रॉपर्टीज, ये सारी चीजों के नाम, ये तो दुनिया के उलूम है। कौन सी साइंस और कौन सी मैथमेटिक्स और कौन सी ये उनके सारे फिनोमेना, सब चीज। इससे क्या पता चलता है? अभी एक्सफोलिएट हो रहे हैं बस, तो क्या पता चलता है? इसका मतलब है कि एक्चुअली ये अलूम कोई बुरे नहीं है। हम जब दीन का इल्म लेने लगते हैं ना, तो हम ये सोचते हैं कि ये सारे अलूम इतने बुरे हैं ना, कोई दुनिया का इल्म लेना चाहिए और इससे बस दूर रहना चाहिए और ये इंसान को गुमराह कर देता है। नहीं, हाँ ये बात जरूर है कि दुनिया का इल्म ना काफी है, अधूरा है, अगर इसके साथ दीन का इल्म ना हो। वरना ये दुनिया का इल्म ही है जो सबसे पहले आदम अलैहिस्सलाम को दिया गया। देखिए साइंस भी तो डिस्कवरीज का ही नाम है ना, वो डिस्कवर ही कर रहे हैं ना, खुद कोई चीज तो नहीं बना रहे। अब उनको पता चला कि ये लॉज है, ये लॉज पानी का, ये लॉ है आग का, ये लॉ है ना, और ये हवा का, ये लॉ है। तो ये लॉज वो डिस्कवर कर रहे हैं, उन्होंने बनाए नहीं है। उन्होंने क्या समुद्रों के लॉज खुद बनाए हैं कि सुई जो है ना वो डूब जाए और जहाज चलने लगे? वो लॉज आज उनको डिस्कवरीज हो रही है, अच्छा ये इस तरह चलता है, वो उनके अंदर पहले से हैं। तो दुनिया का इल्म लेना कोई बुरा नहीं है ना, इसको कोई बुरी चीज समझना चाहिए। हाँ, इसको मुकम्मल करने के लिए दीन का इल्म लो। ऐसी रिजिडिटी हमारे अंदर नहीं होनी चाहिए कि बस दीन का इल्म वो है बस, और दुनिया का इल्म ये बहुत बुरा है। देखें, अगर दुनिया का इल्म ऐसा बुरा होता ना, तो आदम अलैहिस्सलाम को अल्लाह ताला ये इल्म ना देते। ये भी इल्म ही है। दीन के इल्म की रोशनी में जब आप दुनिया का इल्म हासिल करते हैं ना, तो आप देखते हैं कि दुनिया का इल्म भी इंसान को अल्लाह ही से जोड़ता है, उससे करीब करता है। अनफॉर्चुनेटली अब इस वक्त हमने इन दोनों को चूंकि अलग अलग कर दिया, अलग अलग खानों में डिवाइड कर दिया। होना क्या चाहिए था, ये हैंड इन हैंड चलते, लेकिन हमने एक तरफ कर दिया मदरसा और दूसरी तरफ कर दिए यूनिवर्सिटीज। दोनों अलूम बिल्कुल अलग, या तो आप मदरसे की तरफ जाएं या यूनिवर्सिटीज की तरफ जाएं, कॉलेज यूनिवर्सिटियों की तरफ। ये तो एक साथ होने चाहिए थे, ये तो एक होना चाहिए था। आप कुरान करीम में देख लें, कितनी सारी मखलूकात की बात हो रही है, कहीं समुद्रों की, कहीं पहाड़ों की, कहीं सब्जे की, कहीं हिस्ट्री की। ये तो सारे जमीन के ही इल्म है ना, आसमान के तो नहीं है, दीन का तो नहीं है। ये अल्लाह ताला यही तो सिखाता है कि किस तरह दुनिया की चीजों से आप डील करेंगे। तो हमने टोटल बिल्कुल या तो मदरसा सिस्टम कर लिया या दुनिया के अलूम को कर लिया, और दीन की अलिफ बात आ भी नहीं आती। जब ऐसा हुआ तो आप देखें कितनी मुश्किल होती है फिर, कि अगर एक दीन का आलिम बन गया तो अब उसको यही नहीं पता कि दुनिया में इकोनॉमिक सिस्टम कैसे चल रहा है। अब यही इसी वजह से फिर यह है कि एक दीन की तरफ आया तो अब वो क्या कर रहा है कि जिन चढ़ गया किसी को और मार मार के उसका बुरा हशर कर रहे हैं, ये पता ही नहीं कि कोई साइकोलॉजिकल प्रॉब्लम है इसको। तो दुनिया के अलूम बगैर दीन के अलूम के अंधे हैं, और दीन का इल्म भी अगर आपके पास सिर्फ है और दुनिया का इल्म नहीं है तो अधूरे हैं। आप कैसे दुनिया को इस्लामिक अपना मॉडल दे सकते हैं, इकोनॉमिक मॉडल दे सकते हैं, जब आपको पता ही नहीं कि दुनिया की इकोनॉमिक्स कैसे चलती है, आपको पता ही नहीं कि बैंकिंग सिस्टम कैसा चलता है, आपको पता नहीं है कि किस तरह से यहाँ पे कैसे चल रहा है दुनिया में निज़ाम। इसी तरह आपको लैंग्वेजेस पे ही अबूर नहीं है तो आप किस तरह से सिखा सकते हैं, आगे बता सकते हैं। इसलिए जरूरी ये है कि ये दोनों उलूम साथ साथ चलें। क्या ही अच्छा हो कि हम क्या पढ़ रहे हैं, मेडिसिन पढ़ रहे हैं, मेडिसिन एंड इस्लाम, इकोनॉमिक्स एंड इस्लाम, साइकोलॉजी एंड इस्लाम, ये साथ साथ हों, साथ साथ बताए जाएं। मेडिसिन पढ़ाई जा रही तो साथ इस्लाम, मगर ऐसा है नहीं, ऐसे इदारों की जरूरत है आज, ना कि हम टोटल अगेंस्ट एक चीज के हो जाएं और दूसरी को सिर्फ रिवाज दें, या फिर दूसरी के अगेंस्ट हो जाएं तो पहली के पीछे चल पड़े कि बस बिल्कुल ही दुनिया के इतने मटेरियल के वो हो गए कि दीन का बिल्कुल बेसिक्स भी नहीं आती, और पढ़े में हार्वर्ड के और प्रिंसटन के और उसके, और उसमें फखर हो रहा है, तो फिर तो एक मटीरियलिस्टिक इंसान बन जाएगा जिसके लिए सब कुछ ये मादियत ही है, मटीरियलिज्म है बस, मोहल्ला का बंदा नहीं बनता फिर उसके बाद, ये इस मटीरियल का बंदा बन जाता है क्योंकि आपने उसको सिखाया ही ये था। तो पहले वक्त में लोग उलमा भी होते थे और साथ साथ बड़े बड़े साइंटिस्ट भी होते थे, लोग फकहा भी होते थे, फकीह होते थे बाकायदा, और साथ इमाम भी होते थे। लोग बिजनेसमैन ताजिर भी होते थे और साथ मुफ्ती भी होते थे। कैसे इस्लाम फैला दुनिया में, जब वो तिजारत करने जाते थे तो तिजारत से फैला ना, तो उनको दीन का पता ही था तो आगे दीन इस्लाम फैलाते थे। अगर वो आज के ताजिर, आज के बिजनेसमैन की तरह होते तो क्या फैलाते। तो ये अब हमने जो मॉडर्न एज में सब चीजें अलग अलग करनी है, इसका आज हम खमियाजा भुगत रहे हैं। या तो हम एक को एक ऐनक से देखते हैं, एक खाने में रख के, ये है बस के जो है ये मुल्ला है, और ये है फलाना, ये जो है ना ये बहुत बड़ा बिजनेसमैन और फलाना है, ऐसे ही हम बातें करते हैं ना, ये नाम हमने दे दिए। एक ही दाढ़ी देख ली तो हकारत के साथ कोई एक नाम उसको दे दिया, और दूसरे को देख लिया कि हाँ इसकी दाढ़ी नहीं है तो उसको बस दुनिया का बहुत बड़ा ये माहिर वो है वो देख लिया। जब तक ये दोनों साथ साथ नहीं आएंगे उस वक्त तक वाकई इल्म मुकम्मल नहीं हो सकता। ये दोनों साथ चलेंगे तो फिर ही आप देखिएगा कि हम अपने दीन को दुनिया में बेहतरीन तौर पर रिप्रेजेंट कर सकेंगे। तो अल्लाह ताला ने आदम अलैहिस्सलाम को पहला इल्म इस जमीन का, देखो कहीं जमीन पे ही तो आपने रहना है, इसके तमाम असमा दे दिए। अब समझ आई, असमा का मतलब सिर्फ ये नहीं है कि उनका नाम बता दिए, ये दरख्त है, ये है, ये इनका इंट्रोडक्शन, उनकी प्रॉपर्टीज, उनके फिनोमेनाज, उनकी सब चीजें, इनका इल्म उनको दे दिया। सुम्मा आरदहुम अलल मलाइकती, फिर पेश किया उनको फरिश्तों पर। किन को, हुम की जमीर किस तरह जा रही है, किन को पेश किया, सोचें सोचें, इन चीजों को, जो चीजें जिनका जिनकी तालीम आदम अलैहिस्सलाम को दी थी ना, इन चीजों को पेश किया किसके सामने, फरिश्तों के, यानी फरिश्तों को दिखाई ये चीजें, इसका मतलब फरिश्तों को बाकायदा तौर पे ये चीजें दिखाई गई, जो भी मखलूक थी वो, जो भी मौजूदात थी, जो भी चीजें थी वो सारी उनको दिखाई गई। फिर फकौला, फिर फरमाया, किसने फरमाया, यहां पे लिखे अल्लाह ताला ने ब्रैकेट में लिखे, अम बी ऊनी, बताओ मुझको, भी अस्माई, नाम, हाउलाई, इन सब के, इन सब चीजों के, इस मतलब हाउलाई क्या है, इसमें इशारा करीब है, यानी दीज थिंग्स, इन चीजों के नाम, यानी इसका मतलब वो सामने ही थी, इन कुन तुम सौदेकीन, अगर हो तुम सच्चे, यानी अगर तुम्हारी बात सही है, कौन सी बात, कौन सी बात कही गई कि अगर तुम्हारी बात सच्ची है तो तुम मुझे बताओ। उन्होंने कहा था ना, इबादत के लिए तो हम ही काफी हैं। ये कहा था ना उन्होंने, अल्लाह हम तेरी तस्बीह करते हैं, तेरी तकदीस करते हैं या अल्लाह, और ये तो खून बहाएगा, ये इस तरह करेगा, अगर तुम अपनी इस बात में सच्चे हो तो तुम बता दो ये नाम। قالوا انہوں نے کہا سبحانك لا علم لنا، اے اللہ تو پاک ہے ہمیں کوئی علم نہیں ہے، الا ما علمتنا مگر جو تو نے ہمیں سکھا دیا، انك انت العلیم الحکیم، اللہ سارا علم تو تیرے ہی پاس ہے، تو واحد ہستی ہے، انك ہے اور اس کے بعد انت بھی ہے، دو دفعہ جیسے ہم کہیں آپ ہی تو ہیں، یعنی کہ صرف آپ ہی ہیں اللہ، ورنہ دو دفعہ انک العلیم الحکیم بھی کہا جاتا تھا جا سکتا تھا، انک انت کا بھی ہے اور انت بھی ہے، بے شک آپ دو دفعہ آپ کا مطلب کیا، آپ ہی تو ہیں، العلیم اور الحکیم، اے اللہ سارا علم آپ کے پاس، اللہ ساری حکمتیں آپ کے پاس، تو پاک ہے یا اللہ ہمیں کہاں علم ہے، ہمیں تو جو تو نے سکھا دیا بس وہی پتا ہے۔ سبحان اللہ، جو دعویٰ کیا تھا نا فرشتوں نے کہ نحن نسبح بحمدک ونقدس لک، وہ انہوں نے سچ کر دکھایا۔ دیکھیں اپنی بات ہی انہوں نے کیسے شروع کی، انہوں نے یہ نہیں کہا لا علم لنا، اللہ ہمیں کیا پتا، ہمارے پاس تھوڑی کوئی علم ہے، انہوں نے کیا کہا، بات سٹارٹ دیکھیں ان کی، سبحان اللہ، انہوں نے بات سٹارٹ کیسے کی، سبحانک، اے اللہ پاک تو صرف تو ہی ہے، ہر عیب سے پاک تو ہی ہے، ہر جہالت سے پاک تو ہی ہے، ہر کمزوری سے پاک تو ہی ہے، ہمیں تو تھوڑی کوئی علم ہے، ہمیں تو جتنا تو بتا دے اتنا ہی، کتنی عاجزی ہے اس میں۔ ہمیں بھی یہی کہنا چاہیے جب ہمیں کسی بات کا نہ پتا ہو کہ سبحانک لا علم لنا الا ما علمتنا، اللہ جو تو نے ہمیں سکھا دیا، اللہ اس کے علاوہ ہمیں کیا پتا، تو ہی تیری ذات پاک ہے۔ ٹھیک ہے، تو یہ فریز بہت زبردست ہے اس چیز کے لیے جب آپ کو کسی بات کا نہ پتا ہو، اور اس میں کوئی شرمانے کی بات نہیں، اگر آپ کو کوئی بات نہیں معلوم نا تو بجائے اس کے کہ بعض لوگ اللہ معاف کرے آگے آپ دیکھ لیں گے تو ابلیس کی بات، اس چیز کے اوپر بڑا فخر کریں، ہمیں تو ہر چیز پتہ ہے، ہر فن مولا، بس جو پوچھ لیں نا انہوں نے اس چیز کا جواب ضرور دینا ہے، چاہے آتا کچھ بھی نہ ہو لیکن کہیں نہ کہیں سے ضرور کہیں ادھر کی ادھر ملا لیں گے، تاکہ دوسرا کہیں یہ نہ سمجھے کہ ہمیں تو کچھ پتہ ہی نہیں۔ تو اس میں کوئی شرمانے کی بات نہیں بہنوں، کہ اگر آپ کہہ دیں سبحانک لا علم لنا الا ما علمتنا، اللہ نے جو ہمیں سکھا دی ہمیں تو بس وہی پتہ، یہ فرشتوں کا فریز ہے، ٹھیک ہے، اور جو جاہل ہوتا ہے نا وہ انسان ہمیشہ سب سے زیادہ یہ سمجھتا ہے کہ مجھے کل علم ہے، اتنا ہی سمجھ لیں کہ وہ جاہل ہے، کیونکہ ہر علم والے کے اوپر ایک علم والا ہے، اور جتنا زیادہ آپ علم لیتے جاتے ہیں آپ کو اپنی جہالت کا اور زیادہ شعور ہوتا ہے کہ میں کتنی جاہل تھی، میں کتنی جاہل تھی، اور جتنا آگے بڑھتے جائیں گے نا آپ کو اور زیادہ لگے گا کہ میں بہت ہی جاہل تھی، اور جو بندہ سمجھے کہ میں سارا جانتا ہوں اس کا مطلب ہے کہ وہ جاہل ہے بالکل، اس کو پتہ ہی نہیں ہے کہ کتنے اور علم کے سمندر ہیں، ابھی تو وہ کنارے پہ بیٹھ کے ہی سوچ رہا ہے کہ میں نے سب پا لیا، ابھی تو تم کنارے پہ بیٹھے ہو۔ تو فرشتوں کو دیکھو کہ وہ کتنے آرام سے، ان کو کوئی یہ نہیں ہے اس میں شرم، اس میں آر کہ ہم کیسے کہیں لو اب ہم نے تو یہ بات کہی تھی، اب ہم کیسے کہہ دیں کہ ہمیں آتا ہی نہیں ہے، چلو کچھ نہ کچھ کہہ دیتے، نا نہیں آتا تو نہیں آتا، کوئی بات نہیں، میں نہیں جانتی، میں آپ کو پوچھ کے بتا دوں گی، میں آپ کو فائنڈ آؤٹ کر کے بتا دوں گی، کیا فرق پڑتا ہے اگر انسان ایسے کہے تو۔ ایک عالم تھے تو انہوں نے، امام تھے ایک، تو ان کے پاس لوگ دور سے آئے ان کی بہت علم کی شہرت سن کے، اور انہوں نے آ کے ان سے سوالات کیے کہ یہ بتائیں اس سوال کا جواب، اس سوال کا جواب، ہر سوال کے جواب پہ وہ کہتے تھے کہ مجھے نہیں پتا، مجھے نہیں پتا، مجھے نہیں پتا، اتنے بڑے اماموں کے۔ تو انہوں نے کہا کہ آپ کو نہیں پتا، آپ، وہ لوگ اتنا ڈرتے تھے نا کہ ہم سے کوئی غلط بات نہ بولی جائے کہیں، کچھ غلط نہ کسی کو بتا دیں، ہم ابھی چار لفظ پڑھتے تو ہم فتوی دینے شروع ہو جاتے، ہم کہتے ہیں یہ نہ ہو کہ کوئی یہ سمجھے کہ ہمیں آتا نہیں ہے۔ تو ان کی اس بات کو یاد رکھیے گا کہ فرشتوں کا یہ قول تھا، تو اللہ تعالیٰ نے جب یہ کہا ہے نا کہ اگر تم اس قول میں سچے ہو تو دیکھ لیں، اب فرشتے یہ بات کو انہوں نے اس کو انا کا مسئلہ نہیں بنایا، انہوں نے فوراً کہہ دیا اور اللہ کی تعریف بیان فرمائی سب سے پہلے. اچھا آپ دیکھیں کہ یعنی اگر تم اس کال میں سچے ہو کہ عبادت کے لیے تم ہی کافی ہو، تو اب یعنی عبادت صرف تسبیح کا نام نہیں ہے. تم یہ سمجھتے نا کہ ہم تو عبادت کر ہی رہے ہیں، ہم تو تسبیح کر رہے ہیں، ہم تو تقدیس کر رہے ہیں، تو اچھا پھر تم یہ بتاؤ ان کے نام ہے نا. اس کا مطلب عبادت صرف تسبیح کا نام نہیں ہے، ورنہ تسبیح تو وہ کر ہی رہے تھے، بلکہ عبادت علم کے سیکھنے کا نام بھی ہے. آج ہم یہ سوچتے ہیں نا کہ عبادت یہ ہے کہ میں نے اتنی تسبیحات کرنی ہے، میں نے اتنے وظیفے پڑھنے ہیں، میں نے اتنا یہ کرنا ہے، میں یہ اس لیے قرآن کے لیے وقت ہی نہیں نکال سکتی کیونکہ میں نے یہ بھی پڑھنا ہوتا ہے، میں نے اتنے نفل پڑھنے ہوتے ہیں، میں نے ایسے کرنا ہوتا ہے. تو یہ جو قرآن سیکھنے کا علم ہے یہ کیا ہے؟ یہ بھی تو عبادت ہی ہے. ٹھیک ہے آپ تسبیح کریں، مگر انسان کو اشرف کیا چیز بناتی ہے، اشرف المخلوقات کیا چیز بناتی ہے، جو اس کو فرشتوں سے بھی اوپر کر دیتی ہے، وہ ہے علم. ورنہ تسبیح صرف فرشتے بھی کرتے ہیں. اسی لیے اللہ تعالیٰ فرماتے ہیں اگر تم سچے ہو تو اب بتاؤ، ورنہ اس کے ساتھ کیا تعلق تھا بات کا؟ اس لیے کہ علم اٹ سیلف عبادت ہے. سمجھائی؟ علم ایک پاور ہے، اور علم کس نے سکھایا؟ اللہ نے سکھایا. اللہ تعالیٰ نے علم کی نسبت اپنی طرف فرمائی ہے، علم دینے والا اللہ ہے. وہ علم آدم، سکھا دیے اس نے، اس ذات نے سکھایا ہے، اس ذات نے تعلیم دی ہے آدم علیہ السلام کو. تو سارے علم کا منبع میرا رب ہے، وہ ہے العلیم. تو آپ نے علم مانگنا ہے نا، تو اس علیم سے مانگے، اچھا اس سے دعا کیا کریں اپنے لیے علم کے لیے، چاہے دنیا کا ہے چاہے دین کا. دین کے علم کی بھی بات آئے گی، آپ دیکھیں آگے بات انشاءاللہ تعالی اینڈ کی آیات میں آئے گی. اور اس سے کیا پتہ چلتا ہے؟ فرشتے سب چیزیں نہیں جانتے، نہ وہ غیب جانتے، ورنہ وہ کہہ دیتے، وہ ان کو پوچھنے کی ضرورت کیا تھی کہ آتا جو حلو فیحا مائی افسد و فیحا و یسفک الدماء. دوسری بات یہ کہ ان کو سارا علم نہیں ہے، ورنہ وہ ابھی جواب دیتے. اب اللہ تعالیٰ نے فرمایا قال یا آدم انبئہم باسمائہم، اب تم بتاؤ ان کو نام ان کے. اب یہ نہیں تھا اس کا مقصد کہ کوئی فرشتوں کو لیٹ ڈاؤن کرنا ہے اور فرشتوں کا امتحان لیا جائے اور ان کو وہ کیا جائے، بلکہ اس کا مقصد کیا تھا؟ اس کا مقصد یہ تھا کہ دیکھو جو انسان میں نے پیدا کیا نا، یہ جس ہستی کو میں نے پیدا کیا ہے، اس میں تم سوچتے ہو نا شاری شار ہے، نہیں دیکھو اس میں خیر بھی ہے. ٹھیک ہے، جہاں اس کے پاس اختیار میں دے رہا ہوں، وہاں اس کو علم بھی دے رہا ہوں جو بیلنس کرے گا اس کے اندر کے شر کو. جب علم آئے گا تو بیلنس ہوگا نا، اس مطلب ہمارے اندر شر بھی ہے خیر بھی ہے، لیکن علم ہے جو ہمیں شر کے راستے سے ہٹاتا ہے اور خیر کے راستے پہ لاتا ہے. اب لیکن جو لوگ علم ہی نہیں لینا چاہیں وہ، اب چاہے دنیا کا علم ہے دین کا علم ہے، سب لینے ہیں، سمجھے نا. تو کسی میں پیچھے نہیں ہم نے رہنا. علم ہمیشہ انسان کو بھلائی کی طرف رہنمائی کرتا ہے، جہالتوں کو دور کرتا ہے. اسی لیے جو لوگ تعلیم یافتہ ہوتے ہیں وہ دین کے علم کو بھی بہتر طریقے سے سمجھ پاتے ہیں بجائے ایک جاہل آدمی کے. اب ہم کیا شکایت کرتے ہیں کہ وہ دیکھیں فلانی جگہ ایسے ہو گئے، آج کل یہ کر رہے ہیں، دیکھو انہوں نے بچوں کو ایسے پیٹا، بچے ایسے ہو گئے. اس لیے کہ ایک بندے کو آپ صرف ایک چیز آپ نے پڑھائی ہے، اس کا دماغ نہیں کھولا، اس کو ہر طرح کا علم نہیں دیا گیا. اس کو جیسے سکھایا گیا، جو سکھانے والے تھے انہوں نے بھی ایسا ہی رویہ رکھا، پھر آگے وہ بھی ایسے ہی سکھا رہے ہیں. تو جو تعلیم ہے نا انسان کا ذہن کھولتی ہے. علم چاہے دنیا کا ہے چاہے دین کا ہے، سب کو لے کر چلیں. تو اللہ تعالیٰ نے آدم علیہ السلام سے جب یہ فرمایا فَلَمَّا أَنْبَأَهُمْ بِأَسْمَائِهِمْ، پھر جب اس نے بتا دیے نام ان کے، تو اللہ تعالیٰ نے اب فرمایا، اب یہ اللہ تعالیٰ فرما رہے ہیں قَالَ قَالَ، اب اس کے اوپر لکھ لیں اللہ تعالیٰ نے فرمایا فَلَمَّا، پھر جب آدم علیہ السلام نے نام بتا دیے. اب یہاں پہ بھی دیکھیں آدم علیہ السلام کو جو تعلیم دی گئی تھی، اللہ تعالیٰ نے سکھایا تھا، انہوں نے اس کو یاد رکھا اور ریویل کیا اسی کو. अच्छा, आप हो सकता है आपके जहन में ये बात आए कि भाई अगर अल्लाह ताला फरिश्तों को भी सिखा देते तो उनको भी आ ही जाता, तो इसमें कौन सी फिर ऐसी बात हो गई कि आदम अलैहिस्सलाम को सिखाया, उन्होंने बता दिया फरिश्तों को, बेचारों को सिखाया नहीं था। तो फिर एक्चुअली बात यह है कि फरिश्तों में ये इल्म लेने का पोटेंशियल ही नहीं, जिस तरह की अल्लाह ताला ने इंसान को अकल और जैसा पोटेंशियल इसको दिया था ना, इस तरह का फरिश्तों में नहीं था सीखने का। अगरचे फरिश्तों के पास इल्म है मगर उनका इल्म बहुत लिमिटेड है, वो जिस फील्ड में जिस एरिया में काम करते हैं सिर्फ उनको उसका इल्म है, सारी चीजों का इल्म उनके पास नहीं है। ठीक है, तो कौला, अब क्या है, अल्लाह ताला ने फरमाया, ब्रैकेट में लिख दें, अलम अकुल लकुम इन्नी आलमु गैब अस्समावाति वल अर्द, क्या मैंने तुम्हें नहीं कहा क्या कि मैं ज्यादा जानता हूं गैब आसमानों और जमीन का, मुझे पता है ज्यादा। तो अल्लाह ताला ने आदम अलैहि सलाम को फरिश्तों पे फजीलत दी और फरमाया कि मुझे पता है, ये भेद मैं ही जानता हूं। और इसका मतलब है हम सोचते हैं आसमानों के गैब हैं, जमीन के भी गैब हैं, जिनका किसी को भी नहीं पता, फरिश्तों को भी नहीं पता, या इंसानों को कई नई चीजें पता, बहुत सारा इल्म है। तो जमीन का भी गैब और आसमानों का भी गैब है, सारे गैब की कुंजियां उस रब के पास है। वह आलम मा तुबदूना व मा कुंतुम तक्तुमून, और मैं जानता हूं जो कुछ तुम जाहिर करते हो और जो कुछ तुम छुपाते हो। क्या छुपा रहे हैं, इसके जाहिर तो उन्होंने कर दिया, क्या जाहिर किया था, अतजअलु फीहा मन युफ्सिदु फीहा व यस्फिकु दिमा, ठीक है, ये है जो उन्होंने डिस्क्लोज किया। और छुपाया क्या, इसके बारे में दो आरा हैं। एक राय ये है कि फरिश्तों के दिल में ये बात छुपी हुई थी, जी में उनके ये बात आई कि हम तस्बीह करते हैं, तकदीस करते हैं, इतनी अच्छी इबादत कर रहे हैं, तो फिर हमें ही खलीफा बना दिया जाता, इसके लिए इंसान को बनाने की क्या जरूरत थी, जबकि इंसान तो खून भी बहाएगा। ठीक है, दूसरा क्या छुपाया, उनके बीच में ही शैतान छुपा हुआ था, फरिश्तों के अंदर ही रहता था ना, और उस शैतान के अंदर जो शैतनत थी, जो तकब्बुर और गरूर था छुपा हुआ, उसका अल्लाह ताला को ही सिर्फ पता था। ठीक है, तो एक बात क्या हुई कि उन्होंने ये सोचा कि हम इंसान से बेहतर खलीफा बन सकते थे क्योंकि हम इबादत इतनी अच्छी करते हैं। दूसरी क्या बात हुई कि उन्होंने ये उनको नहीं, उनके अंदर छुपा हुआ था शैतान, जो तुम छुपाते हो, यानी जो उनके अंदर शैतान छुपा हुआ है, इनके बीच में ही रहता था शैतान इबलीस जो था। तो ये दो बातें, तो यहां तक एक ये बात मुकम्मल हुई कि अल्लाह ताला ने आदम को पैदा किया और उसके बाद फरिश्तों ने जो उसके ऊपर जो एक इसकी हिकमत जानने की कोशिश की, और अल्लाह ताला ने जो इल्म से इंसान को फजीलत अता फरमाई, और फरिश्तों ने जब उनसे पूछा गया इन चीज़ों के नाम, तो उनको इल्म नहीं था, और उन्होंने कितना प्यारा जवाब दिया, इसमें हम सब के लिए रहनुमाई है। और आदम अलैहि सलाम ने जो चीज़ों के नाम बताए, तो वाकई हर चीज का इल्म अल्लाह ही के पास है, और अल्लाह ताला जितना इल्म किसी को देना चाहे सिर्फ उसके पास वो ही आ सकता है, बाकी कोई अपने तौर पे कुछ इल्म ले नहीं सकता। यहां तक तिलावत सुने, फिर आगे एक और तरह से बात शुरू होगी इंशाल्लाह।
وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً قَالُوا أَتَجْعَلُ فِيهَا مَن يُفْسِدُ فِيهَا وَيَسْفِكُ الدِّمَاءَ وَنَحْنُ نُسَبِّحُ بِحَمْدِكَ وَنُقَدِّسُ لَكَ قَالَ إِنِّي أعلم ما لا تعلمون وعلم آدم الأسماء كلها ثم عرضهم على الملائكة فقال أنبئوني بأسماء هؤلاء إن كنتم صادقين قالوا سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم قال يا آدم أنبئهم بأسمائهم فلما أنبأهم بأسمائهم قال ألم أقل لكم إني أعلم غيب السماوات والأرض وأعلم ما تبدون وما كنتم تكتمون
اچھا یہ جو کلمہ ہے نا سبحان اللہ کا اس کے بارے میں آتا ہے کہ ایک دفعہ حضرت عمر نے حضرت علی اور ان کے پاس دوسرے اصحاب سے بیٹھے تھے ان سے سوال کیا کہ لا الہ الا اللہ کو تو ہم جانتے ہیں لیکن سبحان اللہ کیا کلمہ ہے تو حضرت علی نے جواب دیا تھا کہ اس کلمے کو اللہ تعالیٰ نے اپنے لیے پسند فرمایا اس سے وہ خوش ہوتا ہے اور اس کا کہنا اس کو بہت محبوب ہے تو یہ فرشتوں نے بھی یہ دیکھیں سبحانہ کا کہا تھا یعنی اللہ تعالیٰ کی تعظیم ہے اس میں اور اس کو تمام عیبوں سے پاک بیان کرنا اچھا اور یہ جو نام بتائے تھے نا آدم علیہ السلام نے تو ایون یہاں تک آتا ہے کہ جبرائیل علیہ السلام کا نام کہ تمہارا نام جبرائیل ہے تمہارا نام میکائیل ہے تمہارا نام اسرافیل ہے یہاں تک چیل کوے وغیرہ سب کے نام بھی جب ان سے پوچھے گئے انہوں نے بتا دیا کہ یہ چیز ہے سبحان اللہ اللہ تعالیٰ نے اتنا ایسا علم ان کو عطا فرمایا تھا